मैंने देखा कि आपके जिस्म से एक टुकड़ा जुदा किया गया और मेरी गोद में रख दिया। अल्लाह पाक इन दोनों को आपके पास जमा नहीं फरमाएगा, इनमें से एक को वापस बुला लिया जाएगा, आप जैसे चाहें पसंद फरमाएं। इंतखाब मुश्किल था पर करना था, इंतखाब हो गया। ठीक 3 दिन बाद इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, ये हुसैन के मक्तल की खाक है। जब ये सुना तो ताज्जुब हुआ और कहा कि अब्बा जान आप बड़े से फरमा रहे हैं कि छोटे को पकड़ लो। ये वो मकाम था जिसे आज दुनिया करबला के नाम से जानती है। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातहू। नाज़रीन, हर साल जब भी मुहर्रम शरीफ का चांद नजर आता है तो सिर्फ एक नया महीना ही शुरू नहीं होता बल्कि उम्मते मुस्लिमा के दिलों में एक अजीम कुर्बानी की याद भी ताजा हो जाती है। अकीदत और एहतराम से दिल भर जाते हैं और जहन करबला के उस तपते हुए मैदान की तरफ मुतवज्जे होता है जहां तारीख इंसानी का बहुत बड़ा वाकया पेश आया। ये वो महीना है जिसमें नबी पाक अलैहिस्सलाम के नवासे जिगर गोशाए बतूल इमाम आली मकाम हजरत इमाम हुसैन रदी अल्लाह तआला ने अपने अहले बैत और जानिसार साथियों के साथ हक की खातिर वो अबदी फतह हासिल की कि क्यामत तक बातिल के ऐवान लरसते रहेंगे और हक का परचम लहराता रहेगा। मुहर्रम का चांद नजर आते ही मदीने वाले के प्यारे लाडले याद आते हैं, वही प्यारे हुसैन जिन्हें नबी पाक अलैहिस्सलाम सीने से लगाते थे और जिनके बारे में यहां तक फरमाया हुसैन मुझसे हैं और मैं हुसैन से हूं। मगर अफसोस उसी जिस्म के टुकड़े को करबला की तपती रेत पर 3 दिन का प्यासा शहीद कर दिया गया।
अनमोल है जहां में शहादत हुसैन की।
मुहर्रम हमें सबर वफा और कुर्बानी का दर्स देता है कि हक की खातिर सर कटाया तो जा सकता है मगर बातिल के सामने झुकाया नहीं जा सकता। नाज़रीन, आज से हम उसी कुर्बानी उसी सब्र और उसी अजीम दास्तान वफा को डिटेल के साथ सुनने जा रहे हैं। एक ऐसी दास्तान जिसे सुनकर दिल तड़प उठते हैं, आंखें अश्कबार हो जाती हैं और रूह कांप जाती है। यह सिर्फ हिस्ट्री का एक वाकया नहीं बल्कि हक और बातिल के दरमियान वो मार्का है जिसे जितना सुना जाए दिल उतना ही बेचैन हो जाता है। नाज़रीन, आज से शुरू करते हैं वेब सीरीज जिसका नाम है दास्ताने करबला। हजरत अब्बास रदी अल्लाह तआला की ज़ौजा हजरत उम्मुल फजल बिनते हारिस रदी अल्लाह तआला अन्हा निहायत परेशानी की हालत में बारगाह रिसालत सल्लल्लाहु अलैहि वसल्लम में हाजिर होती हैं और अर्ज करती हैं, या रसूलल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम, आज मैंने एक ऐसा ख्वाब देखा है जिसने मुझे बेचैन कर दिया है। नबी पाक अलैहिस्सलाम ने निहायत शफकत से फरमाया बताओ क्या देखा। हजरत उम्मुल फजल रदी अल्लाह तआला अन्हा अर्ज करती हैं, या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ख्वाब बहुत सख्त है, मुझमें उसे बयान करने की हिम्मत नहीं। नबी पाक अलैहि वसल्लम दोबारा फरमाते हैं तो अर्ज करती हैं, मैंने देखा कि आपके जिस्म मुबारक से एक टुकड़ा जुदा किया गया और मेरी गोद में रख दिया गया है। नाज़रीन, ये अल्फाज सुनकर किसी का भी दिल कांप जाए मगर रहमतुल आलमीन अलैहिस्सलाम ने मुस्कुराकर फरमाया तुमने बहुत अच्छा ख्वाब देखा है, इंशाल्लाह फातिमा के यहां एक बेटा पैदा होगा और वो तुम्हारी गोद में दिया जाएगा रदियल्लाहु ताला अन्हा। इस वाक्य के कुछ ही अरसे बाद मदीना मुनव्वरा की फजाओं में खुशी उतर आई, जन्नत के फूल की आमद हुई और इमाम आली मकाम हजरत इमाम हुसैन रदियल्लाहु तआला अन्हु इस दुनिया में तशरीफ ले आए। फिर हजरत उम्मुल फजल रदियल्लाहु तआला अन्हा की गोद में दिए गए, यूं वो ख्वाब हकीकत बन गया। व्यूअर्स, हजरत इमाम हुसैन रदियल्लाहु तआला अन्हु की विलादत सन 5 हिजरी शाबानुल मुअज्जम के महीने में मदीना तैयबा में हुई। नबी करीम अलैहिस्सलाम ने आपके कान में अजान दी और अपने लुआबे दहन से आपके मुंह को मुअत्तर फरमाया। 7वें दिन आपका नाम हुसैन रखा गया और अकीका फरमाया गया। नबी पाक अलैहिस्सलाम ने इरशाद फरमाया हजरत हारून अलैहिस्सलाम ने अपने बेटों के नाम शब्बर और शब्बीर रखे थे और मैंने उन्हीं के नाम पर अपने बेटों के नाम हसन और हुसैन रखे हैं। सीरियानी जबान में यानी सीरिया के लैंग्वेज में शब्बीर और शब्बर और अरबी जबान में हसन और हुसैन एक ही माना रखते हैं। फिर आका अलैहिस्सलाम ने यह भी फरमाया हसन और हुसैन जन्नती नामों में से 2 नाम हैं, जमाना जाहिलियत में अरब इन नामों से वाकिफ ना थे, यानी ये ऐसे यूनिक नाम थे कि दुनिया में सबसे पहले अगर किसी के रखे गए तो हजरत इमाम हसन और इमाम हुसैन है। आपके फजाइल में बेशुमार अहादीस मुबारक बयान हुई। नबी करीम अलैहिस्सलाम ने फरमाया हुसैन मुझसे हैं और मैं हुसैन से हूं। एक मरतबा मेरे आका अलैहिस्सलाम मस्जिद में तशरीफ लाकर फरमाया मेरा چھوٹا بچہ کہاں ہے؟ اتنے میں ننے امام حسین رضی اللہ تعالیٰ دوڑتے ہوئے آئے، پیارے آقا علیہ الصلوۃ والسلام کی گود میں بیٹھ گئے. آقا علیہ الصلوۃ والسلام نے پیار سے انہیں چوما، اپنے سینے سے لگایا اور دعا فرمائی، اے اللہ میں حسین سے محبت کرتا ہوں، تو بھی حسین سے محبت فرما اور اس سے بھی محبت فرما جو حسین سے محبت کرے. نبی پاک علیہ الصلوۃ والسلام صحابہ کرام سے فرمایا کرتے تھے، جسے یہ پسند ہو کہ جنتی جوانوں کے سردار کو دیکھے تو وہ حسین بن علی کو دیکھ لے. آقا علیہ الصلوۃ والسلام حسنین کریمین کو پھولوں کی طرح سونگھتے تھے، اپنے سینہ مبارکہ سے لپٹاتے تھے، ان کے چہروں کو دیکھ کر خوش ہوتے تھے. یہ نبی پاک علیہ الصلوۃ والسلام مولا علی المرتضیٰ کرم اللہ تعالی وجہ الکریم اور بی بی فاطمہ رضی اللہ تعالی عنہ کی تربیت ہی کا اثر تھا کہ امام عالی مقام عبادت، تقوی، صبر اور سخاوت کا عظیم پیکر بن گئے. آپ رضی اللہ تعالی عنہ نے تقریباً 25 حج پیدل ادا فرمائے، جی ہاں 25 حج پیدل ادا فرمائے، اور روزانہ صدقہ و خیرات، عبادت اور نیکیاں آپ کی زندگی کا اہم پارٹ تھی. آپ کو نماز سے ایسی محبت تھی کہ میدان کربلا میں بھی نماز نہ چھوڑی. پھر ایک دن ایسا آیا کہ پیارے آقا علیہ الصلوۃ والسلام ان کو اپنی ایک ران پر اور اپنے شہزادے حضرت ابراہیم علیہ الصلوۃ والسلام کو دوسری ران پر بٹھائے ہوئے تھے کہ حضرت جبریل امین علیہ الصلوۃ والسلام حاضر ہوئے اور عرض کیا، یا رسول اللہ علیہ الصلوۃ والسلام، اللہ کریم ان دونوں کو آپ کے پاس جمع نہیں رکھے گا، ان میں سے ایک کو واپس بلا لیا جائے گا، اب آپ جسے چاہیں پسند فرما لیں. ناظرین، انتخاب ہمیشہ آسان نہیں ہوتا، کچھ انتخابات بڑے مشکل ہوتے ہیں. ایک طرف اولاد ہے، دوسری طرف اولاد کی اولاد ہے، یہ کیسا انتخاب ہے؟ پر نبی پاک علیہ الصلوۃ والسلام نے انتخاب فرمایا. آپ نے فرمایا اگر حسین جدا ہو جائیں تو ان کی جدائی میں فاطمہ علی کو تکلیف ہوگی اور مجھے بھی شدید تکلیف ہوگی، اور اگر ابراہیم وفات پا جائیں تو زیادہ غم مجھ کو ہوگا، اس لیے مجھے اپنا غم پسند ہے. ناظرین، اس واقعے کے صرف 3 دن بعد حضرت ابراہیم رضی اللہ تعالیٰ عنہ دنیا سے رخصت ہو گئے، اور اس کے بعد جب بھی امام حسین نبی پاک علیہ الصلوۃ والسلام کی خدمت میں حاضر ہوتے تو پیارے آقا علیہ الصلوۃ والسلام ان کی پیشانی کو چومتے، آنکھیں بھر آتی اور لوگوں سے فرماتے، میں نے حسین پر اپنے بیٹے ابراہیم کو قربان کیا ہے. ایک مرتبہ حضرت امام حسین رضی اللہ تعالیٰ عنہ اور امام حسن رضی اللہ تعالیٰ عنہ پیارے آقا کے سامنے کم سینی کے زمانے میں آئے اور وہ ایک دوسرے سے کشتی لڑ رہے تھے، تو نبی پاک علیہ الصلوۃ والسلام بیٹھے ہوئے کشتی ملاحظہ فرما رہے تھے، تو حضرت حسن سے پیارے آقا نے فرمایا کہ حسین کو پکڑ لو. حضرت فاطمہ تو زہرا نے کہا کہ ان کو بڑا تعجب ہوا کہ عرض کیا، ابا جان آپ بڑے سے فرما رہے کہ چھوٹے کو پکڑ لو، تو پیارے آقا علیہ السلام نے فرمایا دوسری طرف جبرائیل حسین سے کہہ رہے ہیں کہ حسن کو پکڑ لو. اللہ اکبر، یہ کیسا گھرانہ ہے، یہ کیسی برکت والے لوگ ہیں کہ ان کے خاندانی معاملات میں فرشتوں کی آمد ہو جاتی ہے. ویورز، ایپیسوڈ کے سٹارٹ میں ہم نے سنا تھا کہ امام عالی مقام کی ولادت کی خوشخبری ولادت سے پہلے ہی دے دی گئی تھی، اسی طرح آپ رضی اللہ تعالیٰ کی شہادت کی خبر بھی آپ کے دودھ پینے کے زمانے میں ہی سنا دی گئی تھی. جی ہاں، حضرت علی، حضرت فاطمہ الزہرا اور دیگر صحابہ کرام علی رضوان اور اہل بیت کے جان نثار سبھی لوگ آپ کے زمانہ شیر خارگی ہی میں جان گئے تھے کہ نبی پاک علیہ الصلوۃ والسلام کا یہ لال ظلم و ستم کے ہاتھوں شہید کیا جائے گا اور اس کا خون نہایت بے دردی کے ساتھ زمین کربلا میں بہایا جائے گا. حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ روایت کرتی ہیں کہ نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے فرمایا، جبرائیل نے مجھے خبر دی ہے کہ میرے بعد میرا بیٹا حسین زمین طف میں شہید کیا جائے گا. حضرت جبریل امین کربلا کی مٹی بھی ساتھ لائے تھے اور فرمایا تھا یہ حسین کے مقتل کی خاک ہے. ناظرین، طف کوفہ کے قریب اس مقام کا نام تھا جسے آج دنیا کربلا کے نام سے جانتی ہے. اسی طرح کبھی بارش کے فرشتے کے ذریعے خبر دی گئی تو کبھی ام سلمہ رضی اللہ تعالیٰ عنہ کو خاک کربلا دینے اور اس خاک کے خون ہو جانے کو شہادت امام حسین کے سائن قرار دینے کا ذکر ملتا ہے، جس سے معلوم ہوتا ہے کہ نبی پاک علیہ الصلوۃ والسلام کو ان کی شہادت کے بارے میں بار بار اطلاع دی گئی اور آپ نے بھی بارہا اس کا ذکر فرمایا، جس کی وجہ سے حضرت امام حسین رضی اللہ تعالیٰ عنہ کی شہادت کی خبر بچپن سے ہی خوب مشہور ہو چکی تھی. سب کو معلوم ہو گیا تھا کہ آپ رضی اللہ تعالیٰ عنہ کربلا کے میدان میں شہید کیے جائیں گے. مولا علی کرم اللہ تعالیٰ وجہ الکریم تو خود اس مقام کو دیکھ کر آئے تھے جہاں امام پاک نے شہید ہونا تھا. آپ رضی اللہ تعالیٰ عنہ جب اس مقام پر پہنچے تو فرمایا، نبی کریم علیہ الصلوۃ والسلام نے مجھے خبر دی تھی کہ حسین فرات کے کنارے شہید کیے جائیں گے. پھر آپ اس مقام پر گئے جہاں بعد میں شہدا کی قبریں بنی اور فرمایا، یہاں ان شہدا کے اونٹ باندھے جائیں گے، یہاں ان کے کجاوے یعنی سیڈلز رکھے جائیں گے، یہاں آل محمد علیہ الصلوۃ والسلام کی جوان شہید ہوں گے اور آسمان و زمین ان پر روئیں گے. ناظرین، ذرا غور کیجئے، نبی پاک علیہ الصلوۃ والسلام جانتے تھے، مولا علی کرم اللہ تعالیٰ وجہ الکریم جانتے تھے، سیدہ فاطمہ الزہرا رضی اللہ تعالیٰ عنہا جانتی تھی، پورا اہل بیت جانتا تھا کہ حسین کربلا میں بے دردی کے ساتھ شہید کیے جائیں گے. مگر کوئی حضور کی بارگاہ میں آ کر یہ عرض نہیں کرتا کہ حسین کی خبر شہادت نے تو دل اور جگر پارا پارا کر دیا ہے، اب آپ دعا فرمائیں کہ اللہ عز و جل حسین کو اس حادثے سے محفوظ رکھے۔ کسی نے یہ دعا نہ کی کہ یا اللہ کربلا نہ آئے، کیونکہ محبت والے آزمائش سے بھاگا نہیں کرتے، وہ اللہ کی رضا پر سر جھکا دیتے ہیں۔ نبی پاک علیہ الصلوۃ والسلام کی آنکھوں سے آنسو بہتے تھے مگر زبان پر رضا تھی، مولا علی کے دل پر غم تھا مگر لبوں پر صبر تھا، سیدہ فاطمہ کے رضی اللہ تعالیٰ عنہ کے دل میں درد تھا مگر دعا یہی تھی کہ میرا حسین کامیاب ہو جائے۔ شاعر کہتے ہیں نا، زبان پر شکوے رنج و الم لایا نہیں کرتے، نبی کے نام لیوا غم سے گھبرایا نہیں کرتے۔ اور ناظرین، پھر وقت آیا، کربلا میں سب کچھ چلا گیا، کل گھر اجڑ گئے، خون سے لت پت جسم تڑپتے رہے، ننھے بچے پیاس سے بلبلاتے رہے، ماؤں کے لال خاک پر گرے رہے، مگر حسین ہارے نہیں، سر کٹ گیا مگر جھکا نہیں۔ اس لیے آج بھی دنیا کہتی ہے کربلا شکست کا نہیں، حسین کی کامیابی کا نام ہے۔ شاعر کہتے ہیں نا، قتل حسین اصل میں مرگے یزید ہے، اسلام زندہ ہوتا ہے ہر کربلا کے بعد۔ ناظرین، وقت اب اختتام کو پہنچا، اگلے ایپیسوڈ میں ہم بات کریں گے یزید کی، کہ یہ بدبخت کون تھا اور امام حسین رضی اللہ تعالیٰ عنہ سے اس کی دشمنی کی اصل وجہ کیا بنی۔ اپنی دعاؤں میں یاد رکھیے گا۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ تاریخ کا ایسا دور ساتھ جب حاکم بنا فاسق و فاجر، شرابی بدکار ظالم یزید۔
سلام یا حسین۔